अभी तक आप देखें कि जितनी भी आयतें थी सब ने हशर और नशर के अकीदे को खोलकर जन्नत या जहन्नम तक पहुंचा दिया और इंसान को उसकी बेबसी का एहसास दिलाया गया। अब इसके बाद फरमाया वमा अल्लमनाहु शिअर वमा यंबगी लहू इन हुवा इल्ला ज़िक्रुन व कुरआनुन मुबीन, और नहीं सिखाया हमने अपने नबी को शेर और ना ये इनके शायान शान है, नहीं है ये मगर एक नसीहत और कुरान जो बिल्कुल वाज़े है। अल्लाह के नबी सल्लम पर जो इल्ज़ामात लगे उसमें से एक इल्ज़ाम ये था कि आप शायर हैं और आपकी बातों में जो इतनी कशिश है ये असल में कोई शेरी तुकबंदी है और आप ऐसी बातें बना बना के पेश करते हैं। है था क्या असल में हक? हक में बड़ी मिठास होती है, कशिश होती है, हक की तरफ तबीयतें खिंचती हैं। इंसान जितना मर्जी हक को छुपाए लेकिन हक की तरफ लोगों की तवज्जो चली जाती है। ये ऐसी जैसे फूल, आप उस फूल के ऊपर पर्दा डाल दें, फूल को छुपा दें, अलमारी में रख दें, उसकी खुशबू लोगों को बता देती है कि यहाँ कोई फूल छुपा हुआ है। बिल्कुल हक बात के अंदर भी ऐसी ही खुशबू होती है, इतनी ही कशिश होती है। तो जब लोगों के दिलों में अल्लाह के नबी सल्लम की बातों का असर होता था तो लोग कहते थे ये शायर है। तो अल्लाह ताला कह रहे हैं कि ये शायर नहीं है क्योंकि ये शायरी इनको लायक नहीं है, ये तो एक जिक्र है, एक नसीहत है, रिमाइंडर है, ये तो कुरान मुबीन है, ये तो कुरान का असर है, ये कोई किसी की ज़ुबान थोड़ी बोल रही होती है, ये तो अल्लाह का कलाम है जो दिलों को तस्खीर करता है और मुसख़र करता है। और इसके साथ एक इंसान जब बात करता है उसके दिलों में बात जाएगी। इसके अलावा हम सूरत शोरा में तफसील से बात कर चुके हैं कि शायरी किस हद तक अलाव है और नबी सल्लम क्या करते थे, लेकिन बात का खुलासा ये कि नबी सल्लम को शायराना कलाम नहीं आता था। इससे फिर एक गा गा के दर्स देना और बयान करना उससे भी अवॉइड ही करना चाहिए, इल्ला ये कि आपके सामने वो लोग हैं जो बहुत नींद में मजूर हुए हैं या बहुत ही कम पढ़े लिखे लोग हैं जो बाकी ऐसी चीज़ों से खुश होते हैं। अदरवाइज बात बिल्कुल सीधी, दिल में उतरने वाली, कौल सदीद होनी चाहिए और दरसोबाज में भी बातों को बहुत घुमा फिरा के और शायरी की सूरत में नहीं करना चाहिए। दुआएं मांगते वक्त भी बहुत ज़्यादा इस तरह की बातें नहीं करनी चाहिए। पीछे सूरह शोरा में इसकी डिटेल्स आ गई। एक शेर जो नबी सल्लम ने ग़ज़वे खंदक के मौके पर पढ़ा था वो क्या था, अनन नबीयुला कज़िब अनबनु अब्दुल मुत्तलिब, कि मैं नबी हूँ जो झूठ नहीं कहता और मैं अब्दुल मुत्तलिब का बेटा हूँ। और एक मौके पे आपकी उंगली ज़ख्मी हुई तो आपने फरमाया हल अंती इल्ला इस बहुन दमई थी, कहा कि तू कुछ भी नहीं बस एक उंगली थी जो ज़िबा हो गई, वफ़ी सबीलिल्लाह मा लकी थी, और तो अल्लाह के रास्ते में मुलाकात करने चली गई, यानी तो मुझसे पहले ही अल्लाह से मिल गई। यानी इस तरह के खूबसूरत जुमले आते हैं। एक मौके पे अल्लाह के नबी ने एक शेर पढ़ा लेकिन उसका वज़न बदल दिया। जैसे एक शेर था इब्ने तुरफा का जिसमें एक लफ्ज़ आता था कि वमल तज़व्वुदु बिल अखबार, आपने उसकी तरतीब जब बदली तो अबू बकर ने आपको एहसास दिलाया तो आपने कहा कि मैं कोई शायर थोड़ी हूँ और ना शायरी मुझे लायक है। तो लिहाजा कोशिश करे इंसान अपनी बात में वज़न पैदा करे। कुछ लोग अपनी आवाज़ और अपनी स्पीच को चमकाने के लिए शायरी लेते हैं। देखिए जो बात दिल से निकलती है ना वो बहुत सिस्टमेटिक होती है। बस अब ऐसे लगता है कि अगला बंदा जो है कहीं लिखी हुई चीज़ पढ़ रहा है लेकिन असल में वो दिमाग में वो चीज़ें एक तरतीब के साथ चल रही होती हैं। जिस चीज़ में आप जितना फोकस होकर बात करेंगे उतना उसके अंदर हुसन आएगा। और कुछ लोग बिल्कुल तोड़ तोड़ के बात करते हैं, ये असल में उनकी सोच के भटके होने की अलामत है। तो बहरहाल अल्लाह ताला ने उस उज़र को रफ़ा किया और सूरह यासीन का तीसरा बुनियादी अब ये मजमून है कि रिसालत के बारे में जो लोग बातें करते थे इस आयत में उसी का तज़किरा है। और यहाँ से ये भी पता चला कि कुरान एक रिमाइंडर है और कुरान मुबीन है। क्यों आया, लियुनज़िरा मन काना हय्यन व यहक्कल क़ौलु अलल काफिरीन, ताकि वो बर वक्त खबरदार करे उसे जो जिंदा है और तमाम हुज्जत तमाम कर दे काफिरों पर। ये है कुरान की शान, इसलिए आया कि जो जिंदा दिल हैं वो इसको कबूल करें। जैसे आप देखें कि मट्टी जिंदा होती है ना, मट्टी बेजान है लेकिन बारिश पड़ती है तो जिंदा हो जाती है और उसके अंदर से फिर पौधे उगते हैं, इसी तरह दिलों की मट्टी भी मट्टी होती है लेकिन जब नूर इलाही पड़ती है, कुरान का नूर इस पर पड़ता है तो इंसान इसके अंदर से एक नई जिंदगी महसूस करता है। ये जो आप कहते हैं ना कि कुरान के बाद हमारे अंदर एक एनर्जी आती है, यही है असल मन का नहयत। कुरान जो है इसका एक दूसरा नाम वही का रुख भी है ना, पीछे हम पढ़ चुके हैं। तो जैसे रूह फूकती है तो मुर्दा जिंदा होता है ना, इस तरह ये कुरान हमारे मुर्दा दिलों को जिंदा करता है اور آپ یہاں جو چیز سوچ رہے ہوتے ہیں نا کرتے ہیں وہ اصل ہے آپ کا. جب یہاں سے ماحول کے اثر سے آپ نکلتے ہیں باہر جاتے ہیں اپنی دنیا میں لگتے ہیں وہ اصل میں آپ زندگی سے دور ہوتے ہیں. تو کوشش کیا ہے کہ وہ کیفیت رہے کہ جو اللہ کے کلام کو سنتے ہوئے ہوتی ہے. حضرت حنزلہ کو کیوں فکر لگ گئی تھی کہ اللہ کے نبی آپ کی محفل میں جو بات دل میں آتی ہے جو دل کی حالت ہے وہ بات میں نہیں رہتی. تو آپ نے فرمایا کہ اگر وہی کیفیت تمہاری بات میں بھی رہے تو فرشتے تمہیں آ کے مصافحہ کریں, تمہارے بستروں میں آ کے تم سے بات چیت کریں, اتنے یعنی تم پیارے ہو جاؤ. تو یہ بھی اللہ کی رحمت ہے کہ وہ ہمیں تھوڑا دیر کے لیے دوسری طرف مشغول کر دیتا ہے, ورنہ تو دنیا کا کام ہی نہ چلے. یہ اللہ کی رحمت ہے, ورنہ اتنی پیاری جنت کا سوچ کے کون دنیا کا گھر سے جائے. وہاں کے کھانوں کا سوچ کے کوئی یہاں آلو گوشت پکائے گا؟ وہ کہے گا آپ جنت میں جا کے کھانا, آپ وہاں کے پھلوں کی آس میں یہاں کے پھل نہیں کھائیں گے. تو اللہ نے یہ تھوڑا سا جو ہمارے دماغ میں بھول کا مادہ رکھا ہے تاکہ اس دنیا کو بھی رکھو, لیکن جب وہ مادہ زیادہ ہو جائے اور جنت کا کم تو خطرہ یہ. صرف ریشیو اور پروپورشن کو ٹھیک کر لیجئے تو بات درست ہو جائے گی ان شاء اللہ تعالیٰ. نہ اللہ دنیا میں کھانے سے منع کرتا ہے نہ گھر سے جانے سے منع کرتا ہے. پھر آگے فرمایا اولم یرو انا خلقنا لہم مما عملت ایدینا انعاما فہم لہا مالکون, کیا یہ لوگ نہیں دیکھتے کہ ہم نے پیدا کر دیے ہیں ان کے لیے اس مخلوق میں سے جو ہم نے اپنے ہاتھوں سے بنائی مویشی, پھر کیا اب یہ اس کے مالک بنے ہوئے. اب یہاں سے دوبارہ قدرت کے مناظر دکھائے جا رہے ہیں جو سورت کے دوسرے رکوع میں تھے, وہی اب ادھر آخری رکوع میں کہ کبھی انہوں نے ان جانوروں کو دیکھا, چوپایوں کو دیکھا, ہم نے اپنے ہاتھوں سے پیدا کیا. یہاں لفظ ایدینا آ گیا, کیا اللہ تعالیٰ نے جانوروں کو بھی اپنے ہاتھوں سے پیدا کیا؟ تو اس سے مراد کیا ہے کہ اللہ نے ہر چیز کو خود پیدا کیا. اس میں کسی کی شراکت نہیں, مراد یہ کہ تمہارے بزرگوں کا, تمہارے پیروں فقیروں کا ان جانوروں کے بنانے میں کوئی حصہ نہیں. اشارہ ہے اصل میں وہی مکہ والوں کی رسم جو ہم سورۃ الانعام اور مائدہ میں تفصیل سے پڑھ چکے, بحیرہ, صائبہ, حام اور اس طرح کے جو جانور بناتے تھے کہ یہ فلاں بت کے نام کا ہے, یہ فلاں کی قبر کا ہے, یہ نیاز کا ہے. تو اللہ کہتے ہیں یہ ہم نے بنائے ہیں تمہارے بزرگوں کا, تمہارے بتوں کا, اس میں کوئی ساجھا نہیں ہے. تو تم آج ان کے مالک بنے بیٹھے ہو اور اپنی مرضی سے ان کے ساتھ جو معاملہ کرتے ہو تو یہ درست نہیں ہے. پتہ کیا چلا کہ انسان جانوروں کو استعمال تو کر سکتا ہے, لیکن انسان جانوروں کو کسی دوسرے کے نام پہ اللہ کے نام کو چھوڑ کر خاص نہیں کر سکتا. انہی کی کچھ مزید صفات, وَذَلَّلْنَاهَا لَهُمْ فَمِنْهَا رَكُوبُهُمْ وَمِنْهَا يَأْكُلُونَ, اور ہم نے تابے دار بنا دیا انہیں ان کا, بس ان میں سے بعض پر وہ سواری کرتے ہیں اور بعض کا وہ گوشت کھاتے ہیں. کس پر سوار ہوتے ہیں؟ اونٹ پہ. گوشت کس کا کھاتے ہیں؟ بکری کا. اب کوئی الٹ کرنا شروع ہو جائے, بکری پہ سوار ہو جائے اور اونٹ کا گوشت کھائے گا تو نظام بگڑ جائے گا نا. ایسے لگتا ہے کہ اللہ تعالیٰ نے انسان کی ہر چیز کا خیال رکھا ہے. چھوٹے چھوٹے بچے جو ہیں وہ جانوروں کو پکڑ کے چل رہے ہوتے ہیں اور چرا رہے ہوتے ہیں اور انسان اس کو ذبح کرتا ہے اور یہ جانور کچھ نہیں بولتے. یہ ہے ذللنا, ذلول کا پڑھ چکے ہیں گائے کے واقعے میں. لا ذلولن, نرم کر دیا اللہ نے ان گھوڑے, ہاتھیوں, بیلوں کو کس طرح تمہارے بس میں کر دیا, اور اس کے باوجود دیکھو کہ تم شکر نہیں کرتے. تمہارے دل اتنے مردہ ہو چکے, تم اللہ کی اتنی نعمتیں استعمال کر کے اس کی بات کو اپنے لیے کوئی اہم ہی نہیں سمجھتے. وَلَهُمْ فِيهَا مَنَافِعُ وَمَشَارِبُ أَفَلَا يَشْكُرُونَ, اور اس نے ان جانوروں میں اور بھی بہت سارے فائدے رکھے اور پینے کی بھی چیزیں ہیں یعنی دودھ. أَفَلَا يَشْكُرُونَ, کیا پھر بھی شکر نہیں ادا کرتے؟ کیسے اسی دودھ کو جا کے گیارہویں کی کھیر پکا کے استعمال کراتے ہو؟ تم کہتے ہو یہ دودھ اگر پکا کے کھیر نہ کھلائی تو ہماری بھینسیں مریں گی. یہ پتہ نہیں کون سا گیارہویں کا بزرگ ہے کہ جو صرف گیارہ ہی کے نام کی اس کی نیاز ہے. یہ خاص طور پہ میں نے بات کی کیونکہ مجھے پہلے یہ نہیں پتا تھا. تو فلاں نے کہا جی آج تو گیارہ تاریخ ہے تو کیا آپ اس کی نیاز نہیں کریں گے؟ تو گیارہ کیا ہوتا ہے, بارہ کو کیوں نہیں, تیرہویں کیوں نہیں, چودھویں کیوں نہیں, پندرہویں کیوں نہیں, دسویں کیوں نہیں؟ پیچھے ایک سوچ ہے کہ ہر جان کی گیارہ تاریخ کو ہم اگر جانور کے دودھ کی کھیر بنا کے نہ بانٹے تو بھینسیں دودھ نہیں دیں گی اور ہماری بھینسیں مرنے لگیں گی. یہ مسلمانوں کے عقیدے نہیں ہو سکتے. پھر اسی طرح دیکھیے کہ جانوروں سے جو دوسرے منافع ہیں, مثلاً کی چربی سے تیل حاصل ہوتا ہے, یہ کھیتی باڑی کے کام آتے ہیں, ان کے اون اور بالوں سے لباس بنتے ہیں, کارپٹ بنتے ہیں, اونٹ کے بالوں سے رسیاں بنتی ہیں, دودھ کو انسان استعمال کرتا ہے, ہمارے وزن کو اٹھاتے ہیں, تو کیا پھر اللہ کا شعور نہیں لیتے؟ وَاتَّخَذُوا مِن دُونِ اللَّهِ آلِهَةً لَعَلَّهُمْ يُنصَرُونَ، اور ان ظالموں نے بنا لیے اللہ کو چھوڑ کر اور خدا، شاید کہ وہ ان کی مدد کریں۔ ایک لفظ ہوتا ہے گاڈ، انگلش میں بڑی جی سے لوگ لکھتے ہیں، اور دوسرا لفظ ہوتا ہے گاڈز، چھوٹی جی سے، اور گاڈیسز۔ مکہ والوں کا بھی یہ نظریہ تھا اور بہت سارے لوگوں کا یہ ہے کہ اصل بڑی جی والا گاڈ وہ ہے جو آسمان پہ رہتا ہے، اور جو دوسرے گاڈیسز اور دوسرے ہیں وہ چھوٹی جی سے ہیں۔ اللہ کہہ رہے ہیں یہ تم نے بنا لیے، کبھی کوئی مدد کو آیا؟ مکہ والے ہوں یا کوئی، ایسے نکمے خداؤں کی خدائی کا پرچم بلند کرنے کے لیے انہوں نے اپنے آپ کو اتنا مجبور کر لیا کہ اپنے ارد گرد لشکر جمع کر لیے، تو لا یستطیعون نصرہم، وہ تو قدرت ہی نہیں رکھتے کہ ان کی مدد کریں۔ وہم جند مخزرون، اور وہ کفار ان معبودوں کے لیے تیار شدہ لشکر ہے۔ یعنی عجیب بات ہے کہ اللہ تو مدد کرتا ہے تمہاری، اور تم مدد کرتے ہو اپنے لشکروں کی۔ اب دیکھیے کہ جو معبود بنا کے لوگوں نے رکھے ہوتے ہیں، چند دن اگر اپنے بتوں کی ڈسٹنگ نہ کریں، جھاڑ پونچھ نہ کریں تو کیا ہوگا؟ پانی پڑ جائے بارش کا اور اس کو صاف نہ کریں، کائی جم جائے گی، زنگ لگ جائے گا۔ جن لوگوں کے ایسے جگہ ہوتی ہے وہ صبح پوری صفائی کرتے ہیں، ایک ایک بت کو پوچھتے ہیں، پوچھتے ہوئے صاف کرتے ہیں۔ اللہ تعالیٰ کہہ رہے ہیں کہ کیا تم ان جھوٹے خداؤں کو اپنے لیے ایک لشکر بنا کے پیش کر رہے ہو؟ تو کیا تم اللہ کے مقابلے میں اپنے یہ لشکر تیار کر رہے ہو؟ یا پھر ان بتوں کے ساتھ تمہارے اس طرح کے معاملے ہو چکے ہیں کہ تم ان کو اللہ کے مقابلے پہ استعمال کرنا چاہتے ہو؟ تو کرتے رہو۔ بالکل ان کے مشرکانہ کلچر کے اوپر چوٹیں کسی جا رہی ہیں کہ دیکھو جو تمہاری مدد نہیں کر سکتے، تم ان کے لیے ہر وقت ہوشیار ہو کے کھڑے رہتے ہو، ان کی مدد کرتے ہو، ان کی خدمت کرتے ہو، تو تمہیں کبھی انہوں نے کچھ دیا نہیں دیا۔ اور اس کے بعد اللہ کے نبی کو جو ستاتے تھے، تانے دیتے تھے کہ تم تو پتہ نہیں وہابی ہو گئے ہو، تو کافلا یحزن کا قولہم، آپ کو دکھی نہ کریں، آپ کو رنجیدہ نہ کریں ان کی باتیں۔ اِنَّا نَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ، ہم خوب جانتے ہیں جس بات کو وہ چھپاتے ہیں اور جو وہ ظاہر کرتے ہیں۔ کیا چھپاتے تھے اور کیا ظاہر کرتے تھے؟ چھپاتے تھے دلوں میں بغض، اور ظاہر کرتے تھے دشمنیاں۔ بعض دفعہ کوئی بات ظاہر کر دیتے، بعض دفعہ چھپا لیتے۔ دلوں میں تھی ان کے بتوں کی محبت، زبان سے اللہ کا بھی نام لے لیتے تھے۔ اسلام کے خلاف، نبی صلی اللہ علیہ وسلم کی ذات کے خلاف ایسی باتیں کر رہے ہوتے تھے۔ اللہ تعالیٰ کہتے ہیں آپ ان کو ان کے حال پہ چھوڑ دو، پھر انسان کو اس کی اوقات یاد دلائی۔ اولم یر الانسان انا خلقناہ من نطفہ، کیا انسان اس حقیقت کو نہیں جانتا کہ ہم نے اسے نطفے سے پیدا کیا؟ چھوٹی سی چیز، ایک پانی کی بوند جو کھلی آنکھوں سے بھی نہ دکھے، فاذا ہوا خصیم مبین، اور اب وہ کھلا دشمن بن گیا ہمارا، جھگڑالو بن گیا۔ یہ کون سا جھگڑالو شخص ہے جو اللہ کے وجود کو ہی نہیں مانتا؟ آخری یہ جو پانچ آیتیں نا، یہ خاص واقعے پہ آئی تھی، میں وہ واقعہ آپ کو بتاتی ہوں، پھر آپ کو یہ آیتیں انشاءاللہ سمجھ آئیں گی۔ روایت میں آتا ہے کہ عبی بن خلف مکہ کا ایک مشرک تھا، اور بعض کہتے ہیں کہ آس بن وائل، دونوں بھی ہو سکتے ہیں اور دونوں میں کوئی ایک بھی ہو سکتا ہے، ان کے بارے میں یہ آیتیں نازل ہوئیں۔ ابن عباس کہتے ہیں کہ آس بن وائل نے بتخائے مکہ سے، یعنی مکہ کے ارد گرد سے ایک جگہ سے، ایک بوسیدہ ہڈی اٹھائی، پرانی ہڈی تھی، اور اس کو اپنے ہاتھ سے توڑ کر ریزہ ریزہ کیا، کیونکہ پرانی ہو چکی تھی۔ پھر رسول اللہ صلی اللہ علیہ وسلم سے کہا کہ اللہ اس ہڈی کو زندہ کرے گا جس کا حال یہ ہو چکا ہے کہ یہ اس طرح بھر رہی ہے؟ تو رسول اللہ نے فرمایا ہاں، اللہ تجھے موت دے گا، پھر زندہ کرے گا، پھر تجھ کو جہنم میں داخل کرے گا۔ تو اسی کا تذکرہ ہے ان آیات میں، کیا ولم یر الانسان۔ اب یہاں الانسان اسم جنس بھی ہو سکتا ہے، اور وہ خاص مشرک بھی ہو سکتا ہے جس نے یہ کام کیا۔ انا خلقناہ من نطفہ، ہم نے انسان کو نطفے سے پیدا کیا، فاذا ہوا خصیم مبین، آج اللہ کے بارے میں جھگڑتا ہے کہ قیامت کیسے آئے گی اور مرنے کے بعد ہم زندہ کیسے کیے جائیں گے۔ وہ درب لنا مثلا، اور ہمارے لیے مثالیں بیان کر رہا ہے، عجیب و غریب باتیں کرتا ہے۔ وہ نسیہ خلقہ، اور اس نے فراموش کر دیا اپنی پیدائش کو، اپنی پیدائش بھول گیا کہ کیسے پانی سے بناؤں، چلو آج تو ہڈی ہے بھربری صحیح، کل تو ہڈی بھی نہیں تھی، پانی سے بنا، اور آج کہنے لگا وقال من یحیی العظام وهی رمیم، اور کہتا ہے کہ کون زندہ کرے گا جی اس ہڈیوں کو جبکہ وہ پرانی ہو چکی، کیسے ہوگا، ممکن نہیں، یہ تو امپاسبل ہے، और मादा तो चला गया और मैटर का दोबारा क्या मामला होगा। अल्लाह ताला कहते हैं इसको जवाब दे दीजिए, कुल युहयिहल्लज़ी अनशाहा अव्वल मर्रा। आप फरमाइए कि गुस्ताख सुन लो, जिंदा फरमाएगा इन्हें वही जिसने इनको पहली बार जिंदा किया था। वहुवा बिकुल्ली खल्क़िन अलीम, और वो हर मखलूक को खूब जानता है, यानी उसको पानी से भी तस्वीरें बनानी आती हैं, बोलती चलती खाती पीती सूंघती रोती हंसती, और उसको बुसीदा हड्डियों से भी दोबारा बनानी आती हैं। खल्क से मुराद यहाँ तख्लीक है, यानी अल्लाह ताला हर तरह से बना सकता है, ये उसकी ज़ात है, वो कर सकता है। एक बड़ी खूबसूरत रिवायत आती है इस मामले में कि जिससे ये पता चलता है कि अल्लाह ताला मरने के बाद इंसान को ज़िंदा करेगा। हज़रत हुज़ैफ़ा कहते हैं कि यानी नबी सल्लम से उन्होंने ये बात सुनी, एक शख्स की ज़िंदगी जब ख़त्म हुई बिल्कुल मायूस हो गया, जिसने अपने घर वालों से कहा कि जब मेरी मौत हो जाए बहुत सी लकड़ियाँ जमा करना और उसमें आग लगा देना, और जब आग मेरे गोश्त को जला दे और मेरी आखिरी हड्डी को भी जला दे तो इन जली हुई हड्डियों को पीस देना, और किसी तेज़ आंधी या हवा वाले दिन का इंतज़ार करना और उस दिन मेरी राख को दरिया में बहा देना। उसके लड़कों ने ऐसे किया। अब ये वसीयत थी उसकी, उन्होंने कर दी। अल्लाह ताला ने हवाओं को हुक्म दिया इसकी राख को जमा करो, फिर फरिश्ते को कहा इसको ज़िंदा करो। जब ज़िंदा किया तो पूछा भी तूने ऐसा क्यों किया, तो इसने कहा अल्लाह तेरे खौफ ने मुझे ऐसा करने पर मजबूर किया, मैं डरता था कि अगर मेरा कोई टुकड़ा वजूद बाकी रहा तो मुझे खड़ा कर लेगा। पीछे देखिए अकीदा है ना, अमल कितना बुरा है, काफिराना अमल मुशरिकाना अमल, लेकिन अकीदा क्या है कि तू मुझे ज़िंदा ना कर दे। अल्लाह कहते अगर तूने इस वजह से किया तो मैंने तुझे माफ़ किया। ये सही बुखारी की रिवायत है 3452 नंबर की, 3452। वली मन खाफ़ मकाम और रब्बी ही जन्नता। डर बड़ा मुबारक है जो बंदे को अल्लाह के सामने खड़ा करने से मजबूर कर दे, और इंसान को फिक्र लग जाए कि मेरा रब मुझे पूछेगा। फिर अल्लाह की कुदरत की दो तीन और निशानियाँ, अल्लज़ी जअल लकुम मिनश्शजरिल अख़ज़री नारन, और जिसने अपनी हिकमत से रख दी तुम्हारे लिए सब्ज दरख्तों में आग। क्या करते हो तुम इससे, फ़ैज़ान तुम मिन हुतूक़िदून, फिर तुम इससे और आग सुलगाते हो। अल्लाह की ज़ात कैसे आग को जलाती है दरख्तों में। दो दरख्त हैं आज, जैसे हम लोग माचिस को जलाते हैं ना, तो अरब लोग दो गीली लकड़ियों को रगड़ देते थे और उससे फिर आग पैदा होती थी, और उसी के ज़रिए से फिर अपनी यानी बाकी चीज़ों को तेज़ करते थे। अल्लाह ताला ने उसी का यहाँ तस्करा कर दिया कि देखो गीली लकड़ियों को आग कौन देता है, अल्लाह की ज़ात देती है ना, तो फिर बताओ कि जहन्नुम के अंदर आग हुई और आग में दरख्त हुए तो क्या बुरी बात है। असल में ये आयत भी एक काफिर के एतराज़ पे उतरी थी कि एक तरफ तो ये नऊज़ बिल्लाह मोहम्मद सल्लम ये कह रहे हैं कि जहन्नुम में आग है, और दूसरी तरफ वहाँ कहते हैं कि दरख्त भी होंगे, तो कहा क्या दुनिया में नहीं तुम देखते। अच्छा वहाँ ये बात ना समझ आए, यहाँ आ सकती है माइक्रोवेव ओवन को देख कर। कभी आग दिखी अंदर, गर्मी दिखी और आप कपड़ा रख के भूल जाएँ जल जाएगा। जो दो लकड़ियाँ अरब जलाते थे, एक का नाम था मिर्ख, मीम र ख मिर्ख, और दूसरी थी अफार, आइन फारा। तो इनको जब आपस में रगड़ते थे तो फिर उससे शोले निकलते थे। कहा जो इतना जो कुछ कर चुका तो फिर क्या वो तुम्हें दोबारा नहीं जिंदा कर सकता। अवलैसल्लज़ी खलक़स्समावाति वल-अर्ध बिक़ादिरिन, क्या उसने आसमान और ज़मीन को जो पैदा किया तो वो क्या इस पे क़ादिर नहीं है कि अला यख़लुक मिस्लहुम, कैसा फिर बना ले। देखिए पहली दफ़ा ही मुश्किल होता है अल्लाह के लिए, ना पहली दफ़ा मुश्किल ना दूसरी दफ़ा मुश्किल, इसीलिए फरमाया बला क्यों नहीं, बेशक वो ऐसा कर सकता है, क्योंकि वहुवल खल्लाकुल अलीम, वो बहुत बेहतरीन किस्म का खल्लाक है। देखिए सुपरलेटिव डिग्री है खालिक से, सबसे अच्छा क्रिएटर, अलीम खूब जानता है, तरीकात है, ट्रेंड है, वो एक्सपर्ट है, उसको पता है कब क्या काम करना है, उसके लिए कोई काम करना मुश्किल कैसे होगा। क्योंकि इन्नमा अमरुहु इज़ा अरादा शैयन अन यकूला लहू कुन फयकून, इसका हुक्म जब वो किसी काम का इरादा करता है तो सिर्फ इतना है कि वो फरमाता है इसको हो जा, और वो हो जाती है। मामूली हो या बड़ी चीज़ हो, तुम तो प्लानिंग्स करने में कई साल लगा देते हो, तुम्हारे तो नक्शे कितने सालों में बनते बिगड़ते हैं, तुम्हारी तो प्लानिंग हो के कितनी दफ़ा बदलती है, दौर के तकाजे बदल चुके होते हैं उससे पहले, तो تم تو ادھوری چیزیں چھوڑے رکھتے ہو، اللہ تو کن کہتا ہے اور وہ کام ہو جاتا ہے۔ فسبحان الذی بیدہ ملکوت کل شیء والیہ ترجعون، بس وہ ہر عیب سے پاک ہے جس کے ہاتھ میں ہر چیز کی حکومت ہے، اور اسی کی طرف تم کو لوٹایا جائے گا۔ آخری آیت تو ایسی ہے کہ بندے کی زبان بند کر دیتی ہے۔ اتنی بڑی ذات کے آگے تم پیش کیے جاؤ گے، پیشی ہے یہ، قیامت کا دن جو ہے یہ ہماری ڈیٹ ہے۔ جیسے لوگ کہتے ہیں نا کہ پیشی ہونے والی ہے، یا کہیں بھی کورٹ کے اندر جانا ہے، کچہری میں جانا ہے، تو لکھ لیں اپنی موت کے دن کو، یہ میری ڈیٹ ہے۔ اپنی ڈائری میں لکھا کریں روز صبح اٹھ کے، شاید آج تو میری پیشی نہیں ہے، آج تو شاید میں نے اللہ کے سامنے نہیں پیش ہو جانا، آج میں نے کورٹ میں تو نہیں جانا، عدالت میں تو نہیں جانا، کچہری میں تو نہیں جانا۔ اور کتنے غافل ہیں، کوئی تیاری نہیں، کوئی اللہ کی ذات کے صاحب کن فیہون ہونے کا یقین نہیں۔ یقین کریں، جس بندے کو اللہ تعالیٰ کے صاحب کن فیکون ہونے کا یقین آتا ہے نا، ناممکنات اس کی نظر میں ممکن بن جاتی ہیں۔ امپاسیبل جس کو لوگ کہیں وہ کہتے ہیں بس یہی پاسیبل ہے، آئی ایم پاسیبل۔ جس کو لوگ ناممکن کہتے ہیں وہ کہتے ہیں یہی ممکن ہے، جو نہ تھا یہ لوگوں کی بات کے ساتھ تھا۔ اور جس کو اللہ سبحانہ تعالیٰ کی ذات پہ، اس کی بات پہ یقین نہیں ہوتا، وہ ہمیشہ ڈھیلے ڈھیلے کام کرتا ہے، یقین نہیں ہوتا اس کو، پھر اس کو نہ جنت کا شوق نہ جہنم سے بچنے کا شوق۔ اب آپ سوچئے کہ ہم نے 83 آیات پڑھی، 83، پوری سورت کا ٹائم جمع کریں تو شاید ہم نے اس کو 7-8 گھنٹوں میں پڑھا، اور لوگ اس کو کس کس رنگ سے پڑھتے ہیں، 7 مبینوں کے ساتھ پڑھتے ہیں۔ آپ نے نوٹ کیا کہ اس میں کتنی مبینیں آئیں؟ لوگوں نے کیا ہے نوٹ؟ لوگ ہر مبین پہ رکتے ہیں، کتنی ہے؟ 7 مبینیں، ہر مبین پہ پہنچتے ہیں۔ میں آپ کو وظیفہ نہیں بتا رہی، میں صرف آپ کو لوگوں کی نا سمجھی بتاؤں گی، اور اللہ ان کے بھی دل میں جتنی قرآن کی محبت ہے اس کو صحیح راستے پہ لگا دے۔ اب دیکھیے کہ آیت نمبر 12 پیارا ہے، فی امام مبین۔ ذرا ایک لمحے کے لیے دل پہ ہاتھ رکھے، کیا تھی یہ آیت؟ ما قدم ہوا سارا ہوں۔ لوگ کیا کرتے ہیں، اس مبین پہ پہنچتے ہیں، پھر پیچھے سے بسم اللہ الرحمن الرحیم پڑھتے پڑھتے پھر اگلی مبین پہ آ جاتے ہیں، پھر وہاں پہنچ کے اگلی مبین آ رہی ہے، بس اگلی بتاؤں گی، کہیں آپ میرے نام پہ نہ ڈال دیں۔ آیت 17 پہ آتا ہے، وما علینا الا البلاغ المبین۔ چلو پھر پیچھے سے بسم اللہ یاسین، یہاں پہنچے پھر آگے گئے، اور اس سے اگلے مبینوں پہ رکے۔ بھائی کیوں غلطی لگی اللہ کو؟ دیکھیے تک بندی ہے نا، اٹکلیں۔ اللہ کے نبی نے بتایا ہوتا 100 دفعہ کرتے، لیکن لوگ اپنی مرضی سے ایسے کام کریں۔ کیا یہ صورت واقعی دل کی حالت کو بدلنے والی ہے؟ مبین ہے کہ نہیں؟ میں کہتی ہوں ایک دفعہ آپ کا دل کھل جائے، آپ کو اللہ کا صاحب کن فیکون ہونا سمجھ آ جائے، ایک دفعہ بھی آپ انشاءاللہ شعور سے پڑھیں گے تو وہ آپ کو کافی ہوگی۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔
وما علمناه الشعر وما ينبغي له ان هو الا ذکر وقرآن مبین لینذر من كان حيا ويحق القول على الكافرين أولم يروا أنا خلقنا لهم مما عملت أيدينا أنعاما فهم لها مالكون وذللناها لهم فمنها ركوبهم ومنها يأكلون ولهم فيها منافع ومشارب أفلا يشكرون واتخذوا من دون الله آلهة لعلهم ينصرون لا يستطيعون نصرهم وهم لهم جند محضرون فلا يحزنك قولهم إنا نعلم ما يسرون وما يعلنون أولم ير الإنسان أنا خلقناه من نطفة فإذا هو خصيم مبين وضرب لنا مثلا ونسي خلقه قال من يحيي العظام وهي رميم قل يحييها الذي أنشأها أول مرة وهو بكل خلق عليم الذي جعل لكم من الشجر الأخضر نارا فإذا أنتم منه توقدون أوليس الذي خلق السماوات والأرض بقادر على أن يخلق مثلهم بلى وهو الخلاق العليم إنما أمره إذا أراد شيئا أن يقول له كن فيكون فسبحان الذي بيده ملكوت كل شيء وإليه ترجعون.